أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واذكر في الكتاب إسماعيل إنه كان صادق الوعد وكان رسولا نبيا. جو گفتگو شروع ہی وہ آپ نے دیکھا کہ واذکر فی الکتاب ابراہیم، حضرت ابراہیم کی بات ہوئی، پھر ان کے بیٹے حضرت اسحاق کی بات ہوئی، پھر حضرت یعقوب کی بات ہوئی، اور پھر حضرت یعقوب کی اولاد میں حضرت موسیٰ کی بات ہوئی اور حضرت ہارون کی بات ہوئی. کہ یہاں پر اس سے پہلے والے درس میں جیسے کہ روایت تھی کہ جس میں یہ کہا گیا کہ حضرت ہارون کا انتقال حضرت موسیٰ کی زندگی میں ہو گیا تھا، اور حضرت ہارون کی جو عمر مبارک تھی وہ 133 سال تھی، حضرت موسیٰ کی 126 سال. تو اس سے یہ معلوم ہوتا ہے کہ حضرت ہارون حضرت موسیٰ کے بڑے بھائی تھے، کہ ان کی زندگی میں ان کا انتقال ہو گیا جبکہ ان کی عمر بھی زیادہ تھی. اب اس آیت میں حضرت اسماعیل کی بات ہو رہی ہے، واذکر فی الکتاب اسماعیل، کہ اس کتاب میں رسول اسماعیل کو بھی ذکر کیجئے. اب یہ کون سے اسماعیل ہیں؟ اگر ترتیب کے اعتبار سے دیکھتے ہیں تو حضرت ابراہیم کے بعد حضرت یعقوب کی بات ہوئی، حضرت اسحاق کی بات ہوئی، وہیں پر حضرت اسماعیل کو ذکر کرنا چاہیے کہ حضرت ابراہیم کی اولاد میں اسحاق ہے، اسماعیل ہے، پھر حضرت اسحاق کی اولاد میں حضرت یعقوب ہے، اور پھر حضرت یعقوب کی اولاد میں حضرت موسیٰ، حضرت ہارون ہے، اسی طرح حضرت زکریہ، حضرت یحییٰ ہے، اور حضرت عیسیٰ، یہ سب ان کی اولاد میں سے. تو یہاں پر اس وجہ سے کہ ترتیب، بعض افراد جو ترتیب کو دیکھ رہے ہیں تو یہ کہتے ہیں کہ یہاں اسماعیل کون سا اسماعیل ہے؟ یہاں اسماعیل حضرت ابراہیم کی اولاد میں سے حضرت اسماعیل ہے، یا اسماعیل بن حسقیل ہے جو ایک اور نبی کے فرزند تھے. یہاں پر آگے جوادی عاملی صاحب فرماتے نہیں، اسماعیل ابن ابراہیم ہی مراد ہے، حضرت ابراہیم کے بیٹے اسماعیل مراد ہے، اور ان کو جداگانہ طور پر ذکر کیا، یعنی حضرت ابراہیم کی ایک پوری نسل کی بات ہو گئی جو حضرت اسحاق سے چلی، اور حضرت یعقوب، اور پھر اس کے بعد موسیٰ اور ہارون اور زکریہ اور یحییٰ اور عیسیٰ، یہ سب، اور ایک طرف علیحدہ سے حضرت اسماعیل کی بات ہوئی، کیونکہ ان کا جو شانیت تھی وہ منفرد تھی، ان کے ساتھ جو معاملات پیش آئے وہ ایک جداگانہ طور پر تھے، اس وجہ سے اس آیت میں علیحدہ سے اب حضرت اسماعیل کی بات ہو رہی. تو یہ کہا جاتا ہے کہ ہمارے پاس روایات ہیں جس میں واضح طور پر یہ ہے کہ یہ حضرت اسماعیل نے، اسماعیل ابن ابراہیم نہیں ہے بلکہ اسماعیل ابن حسقیل ہے. تو وہاں پر آگے جوادی عاملی صاحب فرماتے ہیں کہ وہ روایت مرسل بھی ہے، اور دوسری طرف ظاہر قرآن سے بھی وہ مطابقت نہیں رکھتی، اس معنی میں کہ یہ جو پیغمبر سے بار بار یہ کہا جا رہا ہے واذکر فی الکتاب موسیٰ، واذکر فی الکتاب یہ، واذکر فی الکتاب مریم، واذکر فی الکتاب ابراہیم، یہ اس وجہ سے کہا جا رہا ہے کہ تسلی دی جا رہی ہے پیغمبر کو، کار رسالت میں ایک تسلی دی جا رہی ہے کہ آپ ان کا بھی ذکر کیجئے، جب آپ ان کا ذکر کریں گے تو آپ کو ایک تسلی رہے گی کہ انہوں نے بھی مصیبت برداشت کی، مجھ پر بھی مصیبتیں آئیں گی، مشکلات آئیں گی، اور مجھے اس کا سامنا کرنا ہے. تو اس طرف دیکھا جائے تو ہمیں حضرت اسماعیل بن حسقیل کے کچھ معلوم ہی نہیں ہے، یعنی ان کے قرآن نے اس کے بعد اس کے بارے میں گفتگو نہیں کی، ان کے واقعات کو بیان نہیں کیا، یہ نہیں بتایا کہ ان کے ساتھ کیا معاملہ پیش آیا. تو اس اعتبار سے جو سیاق چلتا ہوا آ رہا ہے اس سے یہ بات مطابقت نہیں رکھتی. اور دوسری جہت سے اگر دیکھا جائے تو بلاغت کے بھی خلاف ہے یہ بات کہ آپ ذکر کر دیں ایک نام کو اور اس کے بعد اس کے آگے اس کی کوئی بات نہ کی جائے. یہ بات، مسئلہ یہاں بھی آتا ہے، اور یہ مسئلہ سورہ قحف میں بھی آتا ہے کہ جس میں پروردگار نے فرمایا ام حسبتا، کہ آپ نے گمان کیا ہے کہ ان اصحاب القحف و رقیم کانوا من آیاتنا عجبا، کہ وہاں پہ بھی دقیقاً یہی بحث آتی ہے کہ اصحاب رقیم اور اصحاب قحف ایک ہی ہیں یا الگ الگ ہیں. وہاں بھی علامہ طباطبائی نے یہی بات کی کہ وہ الگ الگ نہیں ہے بلکہ وہ ایک ہی، اصحاب رقیم، رقیم فعیل بھی معنی مفعول ہے، یعنی رقیم بھی معنی مرقوم ہے، وہ اصحاب کہ جن کے نام کو رقم کر دیا گیا تھا، لکھ دیا گیا تھا ایک پتھر پر یا ایک کسی بھی چیز پر، لکھنے کی چیز پر لکھ دیا گیا تھا، اس وجہ سے انہیں اصحاب رقیم بھی کہا جاتا ہے. اور دلیل کے دلیل وہاں بھی یہ دی گئی تھی کہ یہ بات بلاغت کے خلاف ہے کہ بات تو اصحاب رقیم کی جائے لیکن نیچے جو پورا واقعہ بیان ہو رہا ہے وہ فقط اصحاب کہف کا واقعہ بیان ہو رہا ہے، اور اصحاب رقیم کے حوالے سے وہاں کوئی گفتگو نہیں کی جا رہی. تو بعینی یہاں پہ بھی یہ بات ہے کہ اسماعیل بن حسقیل اگر مراد ہیں تو وہ پھر کہاں ہیں، ان کے بات، ان کی گفتگو پورے قرآن میں کیوں نہیں ہے. یہ ہو گئی ایک بات کہ یہاں پر اسماعیل سے مراد حضرت اسماعیل ابن ابراہیم ہیں. अब यहाँ पर चार मौक़ों पर कुरान ने इन आयतों में काना के ज़रिए से हज़रत इस्माइल की सिफ़ात को गिनवाया। काना सादिकल वात एक, काना रसूल नबिया दो, काना यामुरु अहलो बिस्सलात व ज़कात तीन, व काना इंदा रब्बी मर्ज़िया चार। कि बार बार काना के ज़रिए से जो तकरार हो रही हैं सिफ़तें, ये बता रही है कि ये सिफ़ात मलिका हो गई थी, यानी पूरी राइज और वजूद में हिस्सा बन चुकी थी हज़रत इस्माइल के। यानी सिर्फ जब सादिक की बात आ रही तो फ़कत ये नहीं कि वो सच कह रहे थे, बल्कि उनका पूरा वजूद ही सच्चा हो गया था। एक ऐसा मलिका ईजाद हो गया था उनके साथ, क्योंकि काना मुतादित बार ये बात गुजर गई कि आगे जवादी हमदी साहब फरमा रहे हैं फ़कत ज़मान के लिए नहीं आता, बल्कि बाज़ औक़ात ज़मान के लिए आता ही नहीं है, सिर्फ मौसूफ को अपनी सिफत के साथ सबूत के लिए आता है कि ये मौसूफ इस सिफत के साथ जुड़ा हुआ है, शिद्दत के साथ जुड़ा हुआ है, इस वजह से काना आ रहा है। और यहाँ पर चार खसूसियत को बयान कर, अब ये कह रहे हैं कि चार खसूसियत इन्हिसारी है, फ़कत हज़रत इस्माइल में पाई जा रही है, या दीगर भी हमारे पास दीगर भी ऐसे अंबिया हैं कि जिनके पास ये सिफात हैं। तो कह रहे हैं अगर इन सिफात का मुकायसा किया जाए आम अफराद से, तो ये सिफात इन्हिसारी फ़कत हज़रत इस्माइल में मौजूद है, और अगर इन सिफात का मुकायसा किया जाए अंबिया से, तो ये सिफात दीगर अंबिया में भी मौजूद है, लेकिन ज़माने के एतबार से उस वक्त हज़रत इस्माइल में थी। बाकी दीगर अंबिया में भी सिफात हैं, सादिक अलवाद हैं, नबी हैं, रसूल हैं, या अमरो अहलहु बिस्सलात व ज़कात हैं, वाइंदा रब्बी ही मर्ज़िया हैं, ये सारी दीगर अंबिया में भी सिफात मौजूद हैं, लेकिन ज़मान के एतबार से देखें तो इन्हिसार है हज़रत इस्माइल में। तो यहाँ पर एक सवाल उठता है कि उस ज़माने में जो मोमिनीन थे, जो सच बोलने वाले थे, जो अहद की वफा करने वाले थे, परवरदिगार मुताल जिनसे राज़ी था, जो मकाम रिजवान पर फायज हो चुके थे, उनका क्या होगा? तो कह रहे हैं वो भी सब पलटेंगे हज़रत इस्माइली की तरफ, क्योंकि उनके ज़माने में जितने मोमिनीन के अंदर ये सिफातें पाई जाती थी वो इस वजह से थी कि हज़रत इस्माइल में मौजूद थी, वो उनकी पैरवी की वजह से, उनकी विलायत के साय में होने की वजह से उन मोमिनीन भी उनके अंदर ये भी सिफात पैदा हो गई, तो वो भी हज़रत इस्माइल की तरफ पलटेगी। इसलिए ये बात की जा सकती है कि उस ज़माने में इन्हिसार था इन सिफात का हज़रत इस्माइल की तरफ। और यहाँ पर जो बात की गई काना यामुरु अहलहु बिस्सलात व ज़कात, तो अहल से क्या मुराद है? अगर अहल से मुराद जैसा कि बाज़ मुफस्सिरीन ने लिखा कि फ़कत रिश्तेदार हैं, उनके अहल व अयाल हैं, ख़ानदान वाले हैं, अगर ये हो तो आगे जवादी आमनी साहब फरमाते ये नज़रिया सही नहीं है, क्योंकि इस नज़रिए की बिना पर रसूल नहीं कहा जा सकता। रसूल जिसके पास जिसकी रिसालत की ज़िम्मेदारी हो, जिसके दोष पर रिसालत की ज़िम्मेदारी हो, अगर वो फ़कत अपने अहल और अपने ख़ानदान वालों का रसूल हो, तो उसे रसूल इस्तेलाह में फिर कुरान की इस्तेलाह में नहीं कहा जाता। है ऐसे अफराद के जिनकी ज़िम्मेदारी थी कि अपने ख़ानदान वालों तक की ज़िम्मेदारी थी, उससे आगे की नहीं थी, लेकिन उन्हें फिर कुरान इस्तेलाह में रसूल नहीं कहा जाता। तो यहाँ अहल से मुराद ये है कि चूँकि हज़रत इस्माइल सरज़मीन वाही पर, सरज़मीन मक्का पर थे, तो वहाँ जितने भी अफराद बाद में आए तो उसको कहा गया ये अहल इस्माइल में से हैं, इस वजह से यहाँ पर अहल का कलिमा इस्तेमाल हुआ। बिस्सलात व ज़कात से कह रहे हैं सलात अलामत इस चीज़ की कि खुदा से जो इर्तबात है वो मज़बूत है, और ज़कात अलामत इस चीज़ की जो लोगों से इर्तबात है, जो खुदा के बंदे हैं उनसे उनका इर्तबात सही है। बाज़ अफराद का खुदा से ताल्लुक सही होता है, मसलन नमाज रोज़े के पाबंद होते हैं, लेकिन आप देखते हैं कि वो लोगों से उनके इर्तबात सही नहीं होते, मामलात उनके सही नहीं होते। तो ज़कात इस चीज़ की अलामत है कि वो ज़कात के तौर पर, यानी लोगों से भी जो उनका इर्तबात है, हुकूकुल्लाह भी अंजाम दे रहे थे, हुकूकुल इबाद भी अंजाम दे रहे थे। वकान इंदा रब्बी मर्ज़ियन, और वो अपने रब की तरफ से मकाम रिज़वान पर फ़ाइज़ थे। मर्ज़ियन यानी जिनसे खुदा राज़ी हो गया, इसमें मफूल का सीगा है, जिससे खुदा राज़ी हो गए। कह रहे मर्ज़ियन से पहले एक और मरहला है, और वो ये कि वो खुदा से राज़ी हो गए। पहले मरहले में इंसान खुदा से राज़ी होता है, दूसरे मरहले में खुदा इंसान से राज़ी होता है। देखने में बात बरअक्स महसूस होती है, लेकिन ऐसे ही है। पहले मरहले में इंसान राज़ी होता है, क्या मतलब राज़ी होता है? यानी खुदा की कदर और जो उसकी रज़ायत है, जो उसकी कदर कज़ा व कदर है, उस पर राज़ी हो जाता है वो। और इसीलिए आप देखते हैं यह आयत व नफ्सुल मुतमईना इर्जे इला रब्बी की राज़ियतम मर्ज़ी है, पहले राज़िया है फिर मर्ज़ी है। पहले ये नफ्स से जो अल्लाह से राज़ी हुए, फिर इस नफ्स पर से अल्लाह राज़ी हो गया। यानी इंसान पहले परवरदिगार की जो उसने मुकद्दर की है उसके लिए, जो اس کے قضا و قدر اس سے راضی ہو جاتا ہے، جس کے نتیجے میں خدا بھی اس نفس سے راضی ہو جاتا ہے۔ تو جہاں کہیں بھی مرضین کا کلمہ ہے تو اس سے پیچھے ضرور آپ یہ سمجھ لیجئے گا، ایک لازمہ ہے کہ وہ نفس پہلے خدا سے راضی ہو گیا تو خدا بھی اس سے راضی ہو گیا۔ وصلی اللہ علی محمد وآلہ الطاہرین۔